بسم الله الرحمن الرحيم وعلى محمد. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي جعل الحمد مفتاحا لذكره وسببا للمزيد من فضله ودليلا على آلائه وعظمته. والصلاة والسلام على عبده وأمين وحيه وخاتم رسله سيدنا ومولانا بالقاسم محمد. اللهم صل على محمد وعلى محمد وعلى أهل بيته الطيبين الطاهرين الذين ذهب الله عنهم الرجس وطهرهم تطهيرا. اللهم صل على محمد وعلى محمد واللعن الدائم على أعدائهم أجمعين. أما بعد، فقد قال الله الحكيم في كتابه المجيد: أعوذ بالله من الشيطان الرجيم. إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على محمد وعلى محمد وعجل فرجه. ہماری گفتگو مناجات صلوات شعبانیہ کے سلسلے میں تھی، اور آیت جو آپ کے سامنے پڑھی گئی مشہور و معروف آیت ہے، جس میں پروردگار عالم خود بھی اعلان فرما رہا ہے کہ وہ درود بھیج رہا ہے نبی کریم پر، اور اپنے فرشتوں کو بھی حکم دے رہا ہے اور صاحبان ایمان کو بھی حکم دے رہا ہے، اور اعلان کر رہا ہے کہ اس کے فرشتے بھی درود بھیجتے ہیں، اور اسی طرح سے صاحبان ایمان کو حکم دیا جا رہا ہے، اور صاحبان ایمان کو یسلم تسلیما تسلیم کرنے کا بھی حکم دیا جا رہا ہے، جس پر اشارتاً کل کسی حد تک گفتگو گزری. اور پھر کل کی گفتگو سے جوڑتے ہوئے کہ شعبان مہینہ ہے رسول خدا کا صلی اللہ علیہ وآلہ وسلم، درود مخصوص ہے رسول خدا اور ان کی آل سے. پروردگار عالم فرما رہا ہے کہ میں درود بھیج رہا ہوں، میرے ملائکہ درود بھیج رہے ہیں، یعنی عنایتوں کا، توجہات کا، لطف و کرم کا مرکز خدا کی توجہ، عنایت لطف کا، اور ملائکہ کی توجہ کا مرکز کون ہے؟ رسول خدا کی ذات. اور پھر قرآن مجید جب اس حقیقت کو واضح فرما دیا قرآن نے کہ ان اللہ و ملائکتہ یصلون علی النبی، وہی آیت جو سرنامہ کلام میں پڑھی، تو پھر اس کے بعد پروردگار عالم اسی قرآن میں یہ فرما رہا ہے کہ قل لا اسألکم علیہ اجرا الا المودتہ فی القربا، کہ حبیب ان سے کہہ دو کہ میں کوئی بھی اجر تم سے نہیں چاہتا مگر یہ کہ میرے گھر والوں سے محبت کرو اور مودت کرو. یعنی مختصرا ایک جملے میں، خدا کی توجہات اور ملائکہ کی توجہات کا مرکز کون؟ رسول خدا. رسول خدا کی توجہات کا مرکز کون؟ اہل بیت. خدا کی توجہات کا مرکز کون؟ اہل بیت. یعنی خوب اس چیز کو سمجھیے گا کہ خداوند تبارک و تعالی اپنے تمام انعام کو، اپنے تمام اکرام کو، اپنی تمام فضیلتوں کو نبی کریم کو عطا فرما رہا ہے، اور پھر اس کے ساتھ ساتھ خداوند تبارک و تعالی حدیث کے ذریعے، یہ بات نہیں ہو رہی، اگرچہ رسول خدا کی حدیث بھی وما ينطق عن الهوى کی منزل پر ہے، رسول خدا جو بھی فرماتے ہیں وہ خدا کے حکم سے فرماتے ہیں، لیکن پروردگار نے چاہا کہ اہل بیت کی فضیلت کو قرآن میں ان الفاظ کے ساتھ بیان کرے کہ لا اسألکم علیہ اجرا الا المودۃ فی القربۃ. ایک طرف خدا ہے کہ جو تمام اکرام، اعزاز، انعام، لطف و کرم اور عنایت رسول خدا کو عطا فرما رہا ہے، اور پھر یہی خدا کہہ رہا ہے کہ حبیب دیکھو، ہم نے جو تم کو تمام اکرام، اعزاز، انعام، الطاف، عنایتیں کی تم پر، اگر امت یہ چاہتی ہے کہ ان عنایتوں کا جواب دے تو تمہارے گھر والوں سے محبت کرے. یعنی رسالت بھی پروردگار عالم کے حکم سے، اور رسالت کا اجر بھی پروردگار عالم کے حکم سے. یہ ایک بات کل تک کی واضح ہو گئی. ہم یہاں تک کل آئے تھے اللہم صلی علی محمد وعلى محمد شجرت النبوہ موضع الرسالہ، کہ نبی کریم کے گھر والے کیا ہیں؟ رسالت کے رکھنے کی جگہ ہیں. رسالت کسے کہتے ہیں؟ اگر آپ سے کہا جائے رسالت رکھنے کی جگہ، رسالت کہاں پر رکھی پروردگار عالم نے؟ رسالت رکھی ذات حبیب خدا میں، ذات محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم میں پروردگار عالم نے رسالت کو رکھا. لیکن اہل بیت کے بارے میں کیا کہا جا رہا ہے؟ موضع الرسالہ. اہل بیت کون ہے؟ رسالت کے رکھنے کی جگہ. اس کا مطلب کیا ہے؟ کیا اہل بیت کو نبوت ملی ہے، اہل بیت کو رسالت ملی ہے، یا نبی کریم کو؟ تو جواب، رسالت ملی ہے نبی کریم کو. لیکن رسالت کو اگر آپ اس چیز کو کہ جو ایک لفظ میں سمو دیا پروردگار عالم، اس کو کھولیے ذرا. رسالت کیا ہے؟ رسالت ہے انک لعلی خلق عظیم، رسالت ہے وما ارسلناک الا رحمۃ للعالمین، رسالت ہے شاہدا و مبشرا و نذیرا و داعیا الی اللہ باذنہ و سراجا منیرا. رسالت یہ ہے کہ نبی کریم گواہ ہیں، خوشخبری دے رہے ہیں، خوف خدا دلانے والے. رسالت یہ ہے کہ یعلمہم الکتاب والحکمہ، حکمت کی تعلیم دے رہے ہیں. رسالت یہ ہے کہ خلق عظیم پر ہیں. رسالت یہ ہے کہ رحمت للعالمین ہے. رسالت یہ ہے کہ شفیع روز محشر ہے. اور رسالت کا جتنا بھی تعارف قرآن مجید میں ہے وہ سب رسالت کے زمرے میں آتا ہے. یہ بہت سیدھی سی بات ہے، کوئی اس میں فلسفہ اور منطق کی پیچیدہ گتھیاں یہاں پر میں نہیں سلجھا رہا، بہت سیدھے الفاظ میں اور آسان الفاظ میں گفتگو کر رہا ہوں. لہٰذا یہ رسالت ہے. جب یہ رسالت ہے، اب 10 ہجری کو نبی کریم کا وصال ہوا، نبی کریم دنیا سے تشریف لے گئے، آنکھیں آپ نے بند کر لیں اور خاک مدینہ میں محو استراحت ہیں، سپرد خاک کر دیا گیا روضہ منورہ اور قبر اتھر میں. اب رسالت کہاں پر ہے؟ سوال، 10 ہجری کے بعد رسالت کہاں پر ہے؟ یعنی کیا مطلب رسالت کہاں پر ہے؟ رحمت رسول خدا، کرم رسول خدا، علم رسول خدا، تعلیم کتاب و حکمت رسول خدا، یہ کہاں پر گئی؟ رسول اپنے ساتھ لے کر گئے، کسی کو سونپ کر گئے یا نہیں گئے؟ سونپ کر گئے. موضع الرسالہ، یعنی رسالت کے تمام اسرار کا مقام، رسالت کے پاس جو کچھ بھی تھا وہ رسالت کس کو دے کر گئی؟ جناب امیر کو. وہ رسالت کس کو دے کر گئی؟ جناب سیدہ کو. رسالت کس کو دے کر گئی؟ اپنا زہد، تقویٰ، پاکیزگی، طہارت، امام حسن، امام حسین کو. یعنی اب وہی حدیث قصہ کی طرف میں آپ سے عرض کروں کہ توجہ کیجئے گا، انہم منی وانا منہم، یہ مجھ سے ہیں میں ان سے ہوں. اس کا مطلب کیا ہوا؟ یعنی حسن، حسین، سیدہ، جناب امیر مجھ سے ہیں، میں ان سے ہوں. یہ میں جو رسول خدا کہہ رہے ہیں، میں، اس میں کو کھولیے. رسول خدا اگر کہیں، اگر رسول خدا کہیں کسی سے، فرض کیجئے میں تمہارے گھر کے دروازے پر آیا تھا، تم نے دروازہ نہیں کھولا، میں تمہارے گھر آنا چاہتا تھا 2 رکعت نماز پڑھنے کے لیے، تم گھر پر نہیں تھے، میں واپس چلا گیا. رسول خدا کسی سے اگر کہیں بالفرض، میں تمہارے گھر میں آ کر دھوپ بہت تھی، تمہارا گھر دیکھا، میں نے سوچا تمہارے گھر کے صحن میں کمرے میں آ کر آرام کر لوں، تم گھر پر نہیں تھے. اس کا مطلب کیا ہے؟ اس کا مطلب آپ کے گھر میں رحمت للعالمین آنا چاہ رہا تھا، آپ کے گھر میں شاہدان و مبشرت و نذیرت آنا چاہ رہا تھا، آپ کے گھر میں سورج جمعہ کی دوسری آیت یعلمہم الکتاب والحکمہ کا مالک گھر میں آنا چاہ رہا تھا، آپ کے گھر میں خلق عظیم آنا چاہ رہا تھا، آپ کے گھر میں سبحان الذی اسرا بعبدہ، جتنی بھی آیتیں ہیں قرآن مجید میں وہ آپ کے گھر میں آنا چاہ رہا تھا. اب نبی کریم نہیں ہے، 10 ہجری کے بعد 12 ہجری، 13 ہجری، 14 ہجری، 25 ہجری. اب کیا ہے؟ اب اگر جناب سیدہ کسی سے کوئی طلب کرے تو یہ گویا رسالت طلب کر رہی ہے. جناب سیدہ کسی کے گھر میں تشریف فرما ہو اور نزول جلال فرمائے، یعنی رسالت آ رہی ہے. کیوں؟ کیونکہ اس جملے کے تحت موضع الرسالہ، رسالت کے رکھنے کی جگہ ہے. رسالت کے پاس جو کچھ تھا وہ ان 4 ہستیوں کو دے کر گئے اور ان کے بعد منتقل ہوا حضرت سید ساجدین تک، اور وہاں سے ہوتا ہوا آیا کہاں پر؟ حضرت حجت صاحب الاسر والزمان، اور وہاں پر سلسلہ رک گیا. نہ اس سے آگے کچھ بات ہے، نہ اس سے پیچھے کچھ بات ہے. حضرت حجت ابن الحسن امام مہدی علیہ الصلوۃ والسلام عجل اللہ تعالیٰ فرجہ شریف پر، یہ وہ مقام ہے حضرت کا. 12 امام 14 معصومین، 12 امام و 14 معصومین اور پنجتن، کہ جہاں پر موضع رسالہ ہے، رسالت یہاں پر رکھی گئی ہے. کیا مطلب؟ یعنی ہم یہ نہیں کہہ رہے کہ امام زمانہ رسول ہے، جناب سیدہ رسول ہے، جناب امیر رسول ہے. رسالت کے پاس جتنی بھی تجلیات الہیہ تھی وہ ان تک پہنچی ہے. ان کے علاوہ اگر کسی کو چاہیے تعلیم رسالت، رسول خدا کی روح سے متصل ہونا، رسول خدا کی شفاعت سے متصل ہونا، وہ بھی تمام جو خصوصیات کمال رسول خدا کی، ان سے متصل ہونا، تو وہ سوائے ان ہستیوں کے کہیں اور نہیں ملیں گی. لہٰذا اہل بیت کون ہے؟ موضع الرسالہ، رسالت کے رکھنے کی جگہ. لہٰذا اب اگر آپ فرض کیجئے درود بھیج رہے ہیں، آپ نے کہا ایک تسبیح میں درود کی پڑھوں امام رضا علیہ السلام کے لیے، تو یہ کس کے لیے پڑھ رہے ہیں؟ اس ہستی کے لیے جہاں پر رسالت نے اپنا پورا علم، تقویٰ، زہد، پاکیزگی اور کمالات کو ودیعت فرمایا، امانت کے طور پر رکھا. یہ بات ہو گئی ختم موضع الرسالہ سے. اگلا جملہ آتا ہے مختلف الملائکہ، مختلف نہیں، مختلف الملائکہ. اہل بیت کون ہے؟ ملائکہ کے آمد و رفت کی جگہ. اس میں ایک لغت کی ہلکا سا ایک اشارہ ہے کہ مختلف کا مطلب یہ ہے کہ آنا جانا. عرب کہتا ہے کہ کنت اختلف، میں اختلاف رکھتا تھا، اختلاف رکھتا ہے، اردو والا اور فارسی والا اختلاف نہیں ہے، بلکہ اختلاف کون سا والا ہے کہ میں آمد و رفت رکھتا تھا، آتا جاتا تھا، کہاں سے آتا جاتا تھا اور کہاں پر آتا جاتا تھا، کسی بھی جگہ پر. آپ کے کنت اختلف و الی المدینہ، میں مدینہ منورہ آنا جانا لگا رہتا تھا میرا، کنت اختلف و الی المکہ، کنت اختلف و الی المشہد الرضا، اس طرح سے آنا جانا. تو اختلاف اختلف عربی میں کس معنی میں استعمال ہوتا ہے؟ آنا جانا. اختلاف کے معنیوں میں بھی استعمال ہوتا ہے، لیکن جب یہاں پر کہا جائے ان مقامات پر تو یہاں پر آنے جانے کے معنوں میں ہے. مختلف الملائکہ، ملائکہ کے آمد و رفت کی جگہ ہے. کیوں ملائکہ کے آمد و رفت کی جگہ ہے؟ کیونکہ ملائکہ زمین پہ جب نازل ہوتے ہیں تو ایک تو بات ہمیں روایت میں ملتا ہے کہ ملائکہ جو خلق کیے گئے ہیں وہ جناب امیر کے نور سے خلق کیے گئے ہیں، یعنی پروردگار نے جو نور امیر المومنین کو عطا کیا تھا اس نور کے ذریعے ملائکہ کو خلق کیا گیا. ایک بات. دوسری بات یہ کہ ملائکہ کے بارے میں ملتا ہے پانچویں امام کی حدیث کہ فرمایا پانچویں امام نے کہ جب ہم نے سبحنا فسبحت الملائکہ، کبرنا فکبرت الملائکہ، ہم نے تکبیر کہی ملائکہ نے ہم کو دیکھ کر تکبیر کہی، ہم نے تسبیح کری ملائکہ نے ہم کو دیکھ کر تسبیح کری، ہم نے تکبیر تحلیل تقدیس تمجید تمام کی تمام جو چیزیں کہی ہم کو دیکھ کر ملائکہ ان چیزوں کو سیکھے. لہذا عالم غیب میں اہل بیت ملائکہ کے معلم ہیں، استاد الملائکہ ہیں. اچھا، جب اہل بیت اس دنیا میں آ گئے تو جملہ کیا ملتا ہے ہمیں جناب سیدہ کے خطبہ فدکیہ میں کہ نحنو وسیلتہ وحجتہ علی خلقہ، ہم اہل بیت وہ ہیں جو خدا کی مخلوق پر خدا کی حجت ہیں اور خدا کی مخلوق کا وسیلہ ہم ہیں خدا تک پہنچنے کے لیے. خدا کی مخلوق کا، ملائکہ مخلوق ہے، وسیلہ اہل بیت ہے ملائکہ کے لیے. لہذا یہاں سے ایک بات سمجھ لیجیے آپ کہ ہم وسیلہ ہیں. جب وسیلہ ہیں تو ملائکہ ان کے پاس رفت و آمد رہتی ہے. ملائکہ کی اقسام ہے. نبی کریم کی وہ حدیث آپ کے سامنے ہوگی کہ جب سلمان نے تعجب کیا کہ سیدہ جناب سید الشہداء کو بہلا رہی ہے اور چکی خود بخود چل رہی ہے یا گہوارہ خود بخود ہل رہا ہے، تو نبی کریم نے کیا فرمایا تھا؟ اما تعلم یا اما عالم تھا، کیا تمہیں نہیں پتا اینات ہیں جن کی ڈیوٹی لگی ہے، جو اس حرم کے خادم ہیں، جو اس حرم کے محافظ ہیں، جو اس حرم کے گرد پروانہ وار طواف کر رہے ہیں، ان کی اجازت سے میں داخل ہوتا ہوں. لہٰذا ملائکہ آئمہ کی زندگی میں آئمہ کے پاس آتے ہیں، کیونکہ ملائکہ نے، فرشتوں نے آئمہ سے عبادت سیکھی. اور پھر پانچویں امام نے کیا فرمایا؟ لولانا ما عبد اللہ، اگر ہم نہ ہوتے خدا کی عبادت کوئی نہیں کر سکتا تھا، سیکھتا نہیں کوئی. کیونکہ سیکھتا کیسے؟ بندوں کو دیکھ کر، یعنی آئمہ کی عبادت کو دیکھا تو فرشتوں نے عبادت کے ڈھنگ کو، عبادت کے طور طریقوں کو سیکھا. لہٰذا اسی وجہ سے علماء نے فرمایا کہ مختلف الملائکہ ہیں. ملائکہ آئمہ کی ظاہری زندگی میں بھی اور آئمہ کی ظاہری موت کے باوجود بھی آئمہ کی قبروں پر، آئمہ کے گھروں میں آتے جاتے رہتے ہیں اور ملائکہ ان کے گھروں کا رخ کرتے ہیں. ایک فوج آتی ہے، ایک لشکر آتا ہے ملائکہ کا، وہ جاتا ہے، دوسرا لشکر آتا ہے. یہ آئمہ کی خصوصیت ہے کہ مختلف الملائکہ آئمہ ہے. یہ دوسرا جملہ تھا. اور پھر اس کے بعد کیا فرمایا؟ ومعدن العلم، علم کی معدن ہے. معدن کس کو کہتے ہیں؟ نمک کی معدن، ہم اردو میں معدن کہتے ہیں، نمک کی معدن، عقیق کی معدن. معدن مطلب کیا؟ کان، مائن، سونے کی معدن ہوتی ہے، مائن ہوتی ہے جس میں سے سونا نکلتا ہے، چاندی کی ہوتی ہے، لوہے کی ہے، ہیرے کی ہے، فیروز کی، عقیق کی، نمک کی معدن. پہاڑ میں کھودتے ہیں آپ اور ہزاروں سینکڑوں، ہزاروں تو نہیں خیر، لیکن سینکڑوں یا دسیوں کلومیٹر لمبی سرنگ کھودی جاتی ہے، لمبائی میں یا گہرائی میں زمین کے 100, 200, 300 میٹر اندر، اور وہاں سے جا کر کوئلہ نکالا جاتا ہے، ہیرا نکلتا ہے، سونا نکلتا ہے، چاندی، عقیق، فیروزہ، نمک نکلتا ہے. تو میں نے کل کی جو گفتگو میں اشارہ کیا اسی سے مدد لوں گا کہ امرود کے درخت میں سے امرود نکلے گا، سیب کے درخت میں سے سیب، اور پپیتے کے درخت میں سے پپیتا. آئمہ کی ذات میں پروردگار عالم نے کس چیز کو رکھا ہے؟ حقیقت وجود آئمہ کیا ہے؟ ایک پہلو کی طرف اشارہ کیا جا رہا ہے، معدن العلم. آپ جب نمک والے کی دکان پہ جاتے ہیں، پرچون کی، جنرل اسٹور جو محلے میں ہے، آپ اسے کہتے ہیں کہ سرکار نمک کی ایک تھیلی دیجیے گا، وہ کہتا ہے معذرت ختم ہو گئی. کیوں ختم ہو گئی؟ ڈسٹریبیوٹر کے پاس سے نہیں آئی. آپ ڈسٹریبیوٹر کے پاس جاتے ہیں، آپ کہتے ہیں نمک دیجیے گا کچھ، کہتے ہیں ہمارے پاس نہیں ہے. ارے آپ تو ڈسٹریبیوٹر ہیں، آپ تو پورے شہر میں نمک سپلائی کر رہے ہیں. کہتے ہیں اصل میں جو جہاں پر نمک پیک ہوتا ہے کارخانے میں، وہاں سے نہیں آیا. آپ کارخانے میں گئے، آپ نے کہا نمک ہے، ایک تھیلی چاہیے، اتنا بڑا کارخانہ، उससे हमारे पास नमक खत्म हो गया। कैसे खत्म हो गया? वो कहता है कि मादिन जो है ना नमक की, जो पाकिस्तान में हमारे खेड़ा, वहां से निकल नहीं रहा है, वहां से आएगा तब आएगा। इसका मतलब है कि आखिरी मरहला आपके मरहले की परचून की, आपके महल्ले की परचून की दुकान, और उससे पीछे जाते हैं डिस्ट्रीब्यूटर, नमक का कारखाना, ये सब के सब किससे जुड़े हुए हैं? नमक की मादिन से। यानी इल्म जहां पर भी आएगा, अगर हकीकत इल्म चाहिए, हर जगह पर नमक खत्म हो जाएगा। आपके परचून की जो जनरल स्टोर है महल्ले का, उस पर खत्म हो जाएगा नमक। महल्ले की सुपरमार्केट में नमक खत्म हो सकता है, डिस्ट्रीब्यूटर के पास नमक खत्म हो सकता है, नमक के कारखाने में नमक खत्म हो सकता है, आपको ना मिले। लेकिन जो खेड़ा की कान है हमारी यहाँ पाकिस्तान में, एक जगह पर है इस्लामाबाद के पास तकरीबन, वहां पे नमक खत्म नहीं होगा, क्योंकि वो मादिन है, वो नमक की कान है, वहां से खत्म नहीं होगा। आइम्मा क्या है? मादिनुल इल्म, यानी इनके पास इल्म कभी खत्म नहीं होगा। तो इनसे जो चाहो पूछो। यही वजह थी मौला कायनात ने फरमाया सलूनी सलूनी कबल अन तफ्कदूनी, और यही वजह है कि जहां पर मूसा का इल्म खत्म हो जाए, जहां पर खिजर का इल्म, जहां मूसा अलैहिस्सलाम का इल्म खत्म हो रहा है, वहां से खिजर का इल्म उसका आगाज हो रहा है। लेकिन हमको इमाम सादिक अलैहिस्सलाम उसूल काफी में हदीस से कहते हुए नजर आते, लकुन तो मूसा व खिजर, अगर मैं खिजर मूसा के साथ होता, ला आलम तो हुआ अन्नी आलम मिनकुमा, तो मैं उनको इस बात का की इत्तला देता, ये बात बताता उनको, और इस बात का इल्म देता कि मेरा इल्म तुम दोनों से ज्यादा है, क्योंकि आइम्मा मादिनुल इल्म है। किस बरकत से? रसूल खुदा से मुत्तसिल होने की वजह से, नफ्स रसूल खुदा, रूह रसूल खुदा से मुत्तसिल होने की वजह से आइम्मा मादिनुल इल्म। अगला जुमला क्या? वह अहले बैतुल वहय, यह मैं बता दूं आपकी खिदमत में अर्ज करूं ये बात, बल्कि मैं आपकी खिदमत में क्या अर्ज करूं, हम सब इस जुमले की खिदमत में जाना चाहिए, अहले बैतुल वहय। ये बड़ा अजीब जुमला है, और वाकई उलमा की जहमत है बहरहाल, और मैं इस जुमले पर क्या बात करूं, बड़ा अजीब जुमला है, इस पर तवज्जो कीजिएगा जरा। अहले बैतुल वहय, आइम्मा कौन है? वही के घर वाले। वही नाजिल कहां पर होती है? रसूल खुदा पर। मैं आपसे सवाल करता हूं, रसूल खुदा के दिमाग पर, आंखों पर, जबान पर, कहां पर नाजिल होती है वही? कुरान ने फरमाया अला कल्बिक, ए हबीब खुदा, ए मोहम्मद मुस्तफा, वही तुम्हारे दिल पर नाजिल होती है, तुम्हारे कल्ब पर नाजिल होती है। इसका मतलब है वही का घर क्या है? कल्ब मोहम्मद मुस्तफा, और अहले बैतुल वहय कल्ब मुस्तफा कौन है? कल्ब मुस्तफा के साथ कौन मुत्तसिल है? कल्ब मुस्तफा की अहलियत कौन रखता है? अहले बैत, रसूल खुदा के घर वाले। मैं इसको मिसाल दूं, दोबारा मजीद वाजे करता हूं। आपके घर में कोई खुशी की महफिल है, बहुत जबरदस्त, कोई घर में फर्ज कीजिए पहली शादी है आपके घर में, पहला कोई अकीका है घर में, पहले खानदान में पहले विलादत हुई है किसी के, पहला नवासा पोता नवासी पोती कोई आई है, बहुत बड़ा खानदान है कोई, बहुत बड़े जागीरदार चौधरी वडेरे जमींदार, बहुत सनतकार, खुद बरस रहा है साहब हर तरफ से, ठीक, इनकी पहली खुशी। तो आप खुशी मनाएंगे, वो साहब खुशी मनाएंगे, जमींदार है बहुत बड़े नवाब है, खुशी मनाएंगे। तो घर में जितने भी लोग हैं, जो घर में खाना पकाता है, जो झाड़ू देता है, जो खवातीन मर्द नौकर नौकरानी काम करते हैं, सब खुश होंगे, सलाम करेंगे, आदाब, उनको दिया जाएगा कुछ ना कुछ इनाम एक दफा। लेकिन आप जो घर के दूसरे लोग हैं, या जो नौकर चाकर हैं, या जो गली महल्ले के लोग हैं, उनके साथ मिलकर खुशी नहीं मना सकते। फर्ज कीजिए कि आपका बहुत ही पुराना दोस्त आया, या आपका भाई आया, आपकी बहन आई, आपके साथ बड़ा इसका कल्बी लगाव है, आपका दिल इसके साथ है। अब जो आप इससे गले मिलकर खुशी मनाएंगे, वो किसी और के साथ गले मिलकर आप खुशी नहीं मनाएंगे। इसी तरह से खुदा हम सबको सलामती और सेहत अता फरमाए, हजरत के चाहने वालों को बेहक मोहम्मद आल मोहम्मद, हर बीमारी दुख से बचाए। किसी के घर में मौत हो जाती है, आपका दूर का दोस्त आया, महल्ले के दुकान वाला आया, दाएं बाएं से घर वाले से लोग आए, गले मिले आपसे, आपने दो चार आंसू बहाए, लेकिन एक दफ़ा सब बैठे हुए और कमरे में एक दफ़ा कोई साहब आए, और उनके साथ जाकर जो साहिब आज़ाए लवाकिन मरने वाले के, वो गले मिले और खूब रोए, काफ़ी देर तक रोए, चीख चीख के रोए, सब परेशान, ये कौन है? कहा ये इनके बड़े भाई है, या ये इनके मामू है, ये इनके चचा हैं। तो क्यों रो रहे थे? क्योंकि इनसे बड़ी मोहब्बत करते थे हमेशा, तो इनके बाप का इंतकाल हुआ है, तो ये इनके बड़े चचा हैं सबसे, तो इन्हीं से तो मिलकर रोएंगे। यानी आप खुशी और गम की कैफियत का इजहार खुल के उसके सामने करते हैं, جو آپ کی خوشی کی منزلت اور مرتبے کو سمجھے اور جو آپ کے غم کی منزلت اور مرتبے کو سمجھے، جس کے ساتھ آپ کا دل متصل ہو. رسول خدا کا دل کس سے متصل ہے؟ اہل بیت الوحی. سب سے پہلے سمجھیے وحی نازل کہاں پر ہو رہی ہے؟ قلب مصطفیٰ پر. لہذا وحی کا گھر کیا ہے؟ محمد مصطفیٰ کا دل. اور اس دل کی اہلیت کون رکھتا ہے؟ نبی کے گھر والے. اس قلب کی اہلیت کون رکھتے ہیں؟ کیا نازل ہوا سرکار مصطفیٰ پر؟ کیا نازل ہوا حضرت خاتم النبیین پر؟ قرآن. کہاں نازل ہوا؟ قلب مصطفیٰ پر. اس دل کے اسرار سے کون واقف ہے؟ کیا گزری قلب مصطفیٰ پر؟ سیدہ واقف ہے، علی مرتضیٰ واقف ہے، حسن حسین واقف ہے، سید سجاد واقف ہے، اور آخری واقف جو ہے اس امر کا وہ ہمارے اور آپ کے زمانے کے امام حضرت مہدی حجت ابن الحسن صاحب العصر و زمان. جو تمام لوگ سن رہے ہیں اس پہ درود بھیجیں اپنے اپنے گھروں میں بیٹھ کر، اللہم صلی علی محمد و آل محمد. تو یہ اہل بیت الوحی ہے، یعنی اہلیت جو رکھتے ہیں اس بات کی کہ قلب مصطفیٰ سے واقف ہو. بقیہ پوری دنیا ایک طرف، نہ کوئی مجتہد، نہ مفتی، نہ مرجع تقلید، نہ محدث، نہ عارف، نہ صوفی، نہ درویش، نہ قطب، نہ ابدال، نہ سلمان، نہ ابوذر، نہ قنبر، نہ میسم. صرف اگر قلب مصطفیٰ کی حقیقت سے واقف ہے تو یہ 13 ہستیاں واقف ہیں. اب جس کو بھی واقفیت پیدا کرنی ہے، جس کو بھی واقفیت حاصل کرنی ہے، وہ آئے اور اہل بیت کے دروازے کی خدمت کرے، گھر کی سیدہ کے دروازے کا احترام کرے. متصل ہوگا اب اگر کوئی رسول خدا کے قلب کی حقیقتوں سے تو اس گھر کے ذریعے ہوگا. اس گھر کے علاوہ کوئی دوسرا رستہ نہیں ہے جو کہ اہلیت پیدا کر سکے، صلاحیت پیدا کر سکے. کس چیز کی؟ رسول خدا کے قلب سے متصل ہونے کی. کیونکہ حقیقی معنوں میں اہل بیت وحی، وہ گھر جس پہ وحی نازل ہوئی، وہ کیا ہے؟ قلب مصطفیٰ ہے. وہ کون ہے؟ وہ یہ 5 ہستیاں، 4 ہستیاں، یہ 13، یہ 12 ہستیاں ہمارے آج کے امام. یہ ایک تفسیر تھی اس کی. دوسری تفسیر کیا ہے اس کی؟ کہ جس گھر میں وحی نازل ہوتی تھی وہ گھر کون سا تھا؟ وہ گھر تھا فاطمہ کا. ایک مختصر حدیث اور آگے بڑھتے ہیں. حدیث کیا ہے؟ جناب امیر المومنین فرماتے ہیں، جب میں رسول خدا کے پاس جاتا تھا تو اقام عنی نساءہ، رسول خدا سے جب میں گفتگو کرتا تھا اور آپ مجھ سے ہم کلام ہوتے تھے اور مجھے شرف ہم کلامی ملتا تھا، تو رسول خدا تمام ازواج کو اٹھا دیتے تھے. کیوں؟ کیونکہ اب گفتگو ہونی ہے رسالت پر اور امامت پر، اسرار ربانی پر گفتگو ہونی ہے. کون ہے جو علی مرتضیٰ کی سیوا سمجھ سکے؟ لیکن فرمایا، جب ہمارے گھر میں آتے تھے تو، عجیب جملہ ہے، ما اقامہ، اپنے جب رسول خدا کے گھر میں جاتا تھا میں تو ازواج کو اٹھا دیتے تھے، لیکن جب ہمارے گھر میں آتے تھے تو نہ فاطمہ کو کہتے تھے فاطمہ جاؤ میں علی سے بات کر رہا ہوں، نہ حسن حسین کو، نہ زینب کو. یعنی تمام کے تمام میرے گھر کے لوگ بیٹھے ہوتے تھے اور رسول خدا مجھ سے گفتگو فرماتے تھے. کیونکہ یہ وہ گھر ہے سیدہ کا، اس گھر کا دروازہ وہ ہے، اس گھر کی چھت، اس گھر کی زمین، اس گھر کا صحن، اس گھر کی ایک مٹی کا ایک ایک ذرہ وہ ہے جس میں نورانیت پنجتن شامل ہے. وہی اس گھر میں نازل ہوتی ہے. یہ جو چار دیواری ہے سیدہ کے گھر کی، طیب و طاہر ترین گھر یہ ہے. اگر آپ کو ڈھونڈنا ہے کہ اسرار نبوت کہاں پر ہیں تو چار دیواری میں ملیں گے سیدہ کی. یہ بھی بات ختم ہو گئی. ختم کیا ہوئی؟ بہرحال جو جہاں تک میں کہہ سکتا تھا. پھر اس کے بعد امام نے دوبارہ درود بھیجا، اللہم صلی علی محمد و آل محمد. الفلک الجاریہ فی اللجج الغامرہ. الفلک الجاریہ یعنی وہ کشتی ہے جو جاری ہے، وہ کشتی ہے، پانی کا جہاز ہے جو چل رہی ہے. کہاں پر؟ فی اللجج الغامرہ. لجج کا مطلب کیا ہے؟ فی بحر اللجی. قرآن میں آیا ہے بہت گھٹا ٹوپ اندھیرا چھایا ہوا ہے، بہت گہرا سمندر ہے، ٹھاٹے مارتا ہوا. اہل بیت کی کشتی ٹھاٹے مارتے ہوئے سمندر میں چل رہی ہے. الفلک الجاریہ فی اللجج الغامرہ. اچھا، اب سوال ہے سیدھی سیدھا بہت آسان الفاظ میں، یہ جو کشتی چل رہی ہے اہل بیت کو کہا امام سجاد نے کہ ہم اہل بیت وہ کشتی ہے جو بڑے متلاطم اور بپھرے ہوئے سمندر میں ہائی ٹائٹ پر ہے، رولنگ اور پچنگ، دائیں سے بھی موجیں آ رہی ہیں، آگے پیچھے سے بھی موجیں آ رہی ہیں، اور ایک بڑی بھاری بھاری پانی کے جہازوں کو اٹھا کر پٹک رہی ہے سمندر کے اندر، طوفان ایسا ہے. فی اللجج الغامرہ، بڑے گہرے اور بڑے تلاطم والے سمندر، موجیں بفری ہوئی ہیں. اہل بیت وہاں جو کشتی چل رہی ہے، الفلک الجاریہ، کشتی چل رہی ہے. دیکھیے طوفانی دریا ہے لیکن کشتی اپنے راستے پر چل رہی ہے. طوفان اس کشتی کا کچھ بگاڑ نہیں پا رہا. کیوں نہیں بگاڑ پا رہا؟ کیونکہ جس کشتی یا نوح پر پنجتن کے نام آ جائیں، اور خدا قرآن میں کہ بسم اللہ مجرا ہے وہ مرسا، اے کشتی نوح اللہ کے نام سے چل پڑ، اور تیرے چلنے کی جگہ، تیرے تیرنے کی جگہ وہ کیا ہے؟ وہ خدا کے نام سے ہے، تو نام رکھے جائیں پنجتن کی اس کشتی پر. تو یہ تو خود ذات اہل بیت کی بات ہو رہی ہے. الفل کی جاری ہے فل جج الغابر، وَلَا کہنا تحصیل بغاوہ میں کیا فرماتی ہے؟ شکو امواج الفتن بسفن نجاتے، فتنے کی موجوں کو چیرو نجات کی کشتیوں کے ذریعے. خوب توجہ کیجئے گا جناب امیر کا جملہ ہے، امیر الکلام. شکو امواج الفتن بسفن نجاتے، فتنے کی موجوں کو چیر دو کس کے ذریعے؟ نجات کی کشتیوں کے ذریعے. کون ہے نجات کی کشتی؟ اہل بیت علیہ السلام. الفلک الجاریہ فی الحجج الغامرہ. اب سوال یہ ہے کہ جو اس کشتی میں بیٹھا ہوا ہے وہ تو بیٹھا ہوا ہے، لیکن اس کشتی کی خصوصیت کیا ہے؟ فرمایا امام سجاد نے، یا من رکب بہا وہ یا غرق من ترکہا. دیکھو خبردار، نوح کے بیٹے نے تو اس کشتی کو چھوڑا تھا جس میں نوح سوار تھے، یہاں پر ہماری ذات ہم کہہ رہے ہیں اپنے آپ کو، ہمیں کشتی ہے. یا من رکب بہا، جو اس کشتی میں سوار ہو گیا اسے امن و امان مل گیا، اس کی حفاظت ہو گئی، جان بچ جائے گی. اس کشتی میں سوار ہو جاؤ، یا من امن رکبہ، جو بھی اس کشتی میں بیٹھ گیا اسے امن و امان مل گیا. رکبہا، جو سوار ہو گیا کشتی میں. ویغرق من ترکہا، یہ نہیں فرمایا کہ وہ اس کی حفاظت نہیں ہو سکتی. امام سجاد نے فرمایا یغرق من ترکہا، جو اس میں نہیں بیٹھے گا، جو اس کو چھوڑ دے گا وہ ڈوب جائے گا. کس میں ڈوب جائے گا؟ فتنوں میں ڈوب جائے گا. کس میں ڈوب جائے گا؟ بدحالیوں میں، تباہ کاریوں میں، فساد میں، ہر قسم کی گمراہی میں ڈوب جائے گا جو اس کشتی کو چھوڑ دے گا. لہذا میں انشاءاللہ اگر آخر تک پہنچا تو ایک آخری جملہ عرض کروں گا تفصیل کے ساتھ، اور وہ یہاں پر کہہ دوں کہ اس سے سیدھی بات سمجھ میں آ رہی ہے کہ نہ اہل بیت کے بعد، نہ اہل بیت سے پہلے کچھ نہیں رکھا. جو کچھ ہے اہل بیت میں ہے. اہل بیت سے توسل، اہل بیت سے تمسک، اور اہل بیت سے جڑ جائیے. یا من من رکھے بہا و یا رکھو من ترکہا. اچھا، اب آپ کشتی میں بیٹھ گئے، امن و امان میں آ گئے، محفوظ ہو گئے، آپ کی حفاظت ہو گئے. وَيَغْرَقُ مَنْ تَرَكَهَا، غرق ہو گیا، ڈوب گیا وہ شخص جس نے اس کشتی کو چھوڑا. دوسری کو کشتی نہیں ہے حضور، تو ہم یوں کر لیں گے، تو ہم منہ کر لیں گے، تو ہم ایسے، تو جے بار یہ، تو میں، یہ سب سلسلہ نہیں ہے. یا من امن رکھے با، دو چیزیں ہیں، تیسری صورت کوئی ہے نہیں، اور ایک لحاظ سے ایک ہی صورت ہے. یا امن ہو، امن و امان چاہتے ہو، نجات چاہتے ہو، بیٹھ جاؤ اہل بیت کی کشتی میں، اہل بیت سے متمسک ہو جاؤ. اچھا نہیں، ہم کچھ اور ڈھونڈ لیں گے بہرحال، کچھ یہ بہرحال کچھ نہیں ہے. یا غرق من ترکہا، غرق ہو گیا، ڈوب گیا جس نے اس کو چھوڑا. تیسری کوشش اگر ہے تو وہ لے آئیے آپ. امام سجاد کی زبان مبارک پر یہ دو شکیں، اس کے علاوہ کچھ ہے نہیں. لہذا المتقدم لهم مارق والمتاخر عنهم زائق والمخسر عنهم، عجیب جملہ کہ فرما رہے ہیں المتقدم لهم مارق. اچھا، اہل بیت کے ساتھ رہو، اہل بیت سے آگے جاؤ گے. مارق، تیر کو آپ نے رکھا، کمان میں جوڑا، تیر کمان سے نکلا. اس طرح سے تم دین سے نکل جاؤ گے جس طرح تیر کمان سے نکل جاتا ہے. اگر ہم سے آگے چلے، ہم سے آگے مت جانا. یعنی اہل بیت کہہ رہے ہیں کہ رمضان کے روزے فرض ہیں 30 یا 29، نہیں، ہم تو عید کے دن بھی روزہ رکھیں گے، آپ دین سے نکل گئے. اہل بیت کہہ رہے ہیں صبح کی نماز ایسی ہے، ہم تو ویسے پڑھیں گے. اہل بیت کہہ رہے ہیں وہ کام مت کیجیے، ہم تو ایسے کریں گے. اہل بیت کہہ رہے ہیں نماز میں وہ چیز اضافہ مت کیجیے، ہم تو کریں گے. اہل بیت کہہ رہے ہیں وضو ایسے ہوگا، ہم یہ تو بات ہماری عقل، ہماری عقل کے ذریعے دین نہیں چلے گا. دین چلے گا اہل بیت کی مرضی کے ذریعے، کیونکہ فوض اللہ علیہم امر دینہ، خدا نے اپنے دین کی تمام چیزوں کو ان کو سونپ دیا. لہٰذا اب آپ کو کوئی بات جتنی بھی کڑوی لگے، جتنی بھی تلخ لگے، آپ کو اہل بیت کے مطابق چلنا ہوگا. اگر نہیں چلے، دین سے باہر نکل جائے گا انسان، اگر جو اہل بیت نے بات کہی ہے. اب یہ اور بات ہے کہ اہل بیت کی باتوں کو ثابت کیسے کیا جائے کہ کیا چیز اہل بیت کی مرضی ہے اور کیا چیز اہل بیت کی مرضی نہیں ہے. آج کل ہر جگہ ایک اطلاعات کا بمبارڈمنٹ ہے، ہر شخص کہہ رہا ہے یہ اہل بیت چاہتے ہیں، وہ اہل بیت چاہتے ہیں، فلاں چیز اہل بیت چاہتے ہیں. تو یہ بھی ایک الگ گفتگو ہے کہ اہل بیت کی مرضی کو کہاں سے ڈھونڈا جائے. یہ ایک بڑا اہم ٹاپک ہے اور حیاتی ٹاپک ہے، موت و زندگی ہے اس ٹاپک میں، کہ اگر ادھر گئے تو موت، ادھر گئے تو زندگی. کیا فرما رہے ہیں امام؟ المتقدم لهم مارق، جو ان سے آگے نکل جائے وہ دین سے نکل گیا، اس کا دین سے کوئی تعلق نہیں ہے. المتقدم لهم مارق والمتاخر عنهم زاہق، جو ان سے پیچھے رہ گیا وہ زاہق، فنا ہو جائے گا، ختم ہو جائے گا، مٹ جائے گا، برباد ہو جائے گا جو ان سے پیچھے رہ گیا. वल्लाज़िम लहुम लाहिक, जो इनके साथ साथ मुलाजिम हो जाए। अरबी वाला मुलाजिम, उर्दू वाले मुलाजिम को इसलिए मुलाजिम कहते हैं कि वो अपने मालिक के साथ साथ रहता है। अरबी में मुलाजिम का मतलब ये कि साथ साथ रहना। वल्लाज़िम लहुम लाहिक, जो इनसे मुत्तसिल हो गया, चस्पा हो गया, जुड़ गया, जो इनसे जुड़ा रहा, जहां अहले बैत जाएंगे मैं वहीं जाऊंगा। इसकी मिसाल क्या है, आप किश्ती नूह में बैठ गए, फर्ज कीजिए आप तूफान नूह के वक्त जिंदा होते, आप किश्ती नूह में बैठ गए, कहां जा रहे हो आप? नहीं पता। तो क्यों नहीं पता? देखिए, हम किश्ती नूह में बैठ चुके, पैगंबर, पैगंबर इलाही, खुदा का पैगंबर इस किश्ती में मौजूद है, नूह अलैहिस्सलाम, हम इस किश्ती में बैठे हैं, लिहाजा जहां किश्ती जाएगी हम वहीं जाएंगे। कहां जा रहे हैं? जहां अहले बैत लेकर जाएंगे वहीं जाएंगे, क्योंकि लाजिम हो चुके हैं हम अहले बैत के, हम अहले बैत से चस्पा हो चुके हैं, मुत्तसिल हैं, चिपक चुके हैं, आवेजा हो चुके हैं, हम हमाइल हो चुके हैं अहले बैत के कदमों से, अहले बैत की आबा से, अहले बैत के कबा की दामन, खबा के दामन से। या लाजिम लहुम लाहिक, मुलहक हो जाएगा वो, जो इनके साथ साथ रहेगा वो इनसे मुलहक हो जाएगा। क्या मतलब इसका कि इनके साथ साथ रहेगा तो इनसे मुलहक हो जाएगा? इमाम ने यह नहीं कहा वल्लाहिक लहुम लाहिक, जो इनसे मुलहक रहेगा वो इनसे मुलहक रहेगा। फरमाया अल्लाज़िम लहुम लाहिक, जो इनसे लाजिम रहेगा, चस्पा रहेगा और इनसे जुदा नहीं होगा वो इनसे मुलहक होगा। अजीब जुमला नहीं है? अगर इनके साथ में चस्पा हो चुका हूं, चिपक चुका हूं, मुतमस्सिक हो चुका हूं, मुत्तसिल हो चुका हूं, अटैच हो चुका हूं, मुंसलिक हो चुका हूं, पिनअप हो चुका हूं इनके साथ, तो फिर मुलहक क्यों होगा? मैं तो मुलहक हूं इनके साथ। तो यहां पर यह है कि अहले बैत की तालीमात के साथ आपको रहना है तो आप कयामत में इनके साथ मुलहक होंगे। अगर आप इस दुनिया में अहले बैत की तालीमात पर नहीं चले और अहले बैत ने जो तालीमात दी है उस पर नहीं चले तो आप उस दुनिया में इनसे मुलहक नहीं होंगे। यहीं पर एक इन्हराफ सुन लीजिए, एक गुमराही जिसका मैं इजाला कर दूं और उस बात को समझा दूं। इस जुमले को बुनियाद बनाकर कहा जाता है, जब आपने नमाज नहीं पढ़ी इस दुनिया में, जब आपने रोजा नहीं रखा, जब आपने फला काम किया, तो फिर आप दुनिया में जब अहले बैत वाले नहीं थे। ये थोड़ी होता है चार आंसू बहा लिए, ये थोड़ी होता है कि आपने कहा हम मौला से मोहब्बत करते हैं, सच्ची मोहब्बत है मेरे दिल में, हुआ करे सच्ची मोहब्बत। हम मौला के दुश्मनों से, आइम्मा के दुश्मनों से बोझ रखते हैं, उन पर खुदा के हुक्म के मुताबिक जो खुदा ने कुरान में अहले बैत के दुश्मनों पर जो चीज़ भेजी है हम वही चीज़ भेजते हैं उन पर, और जो अहले बैत पर उनके दोस्तों पर भेजी है चीज़ हम वही चीज़ अहले बैत और उनके दोस्तों पर भेजते हैं, और हम अहले बैत से कि दोस्ती, अपनी दोस्ती और दुश्मनी अहले बैत की दोस्ती और दुश्मनों के मुताबिक हमारा अकीदा, इससे काम नहीं चलेगा। अगर आपने नमाज नहीं पढ़ी तो क्या फायदा, आप अहले बैत से मुलाक नहीं हो सकते। पहले तो इस बात को सुन लीजिए कि बेअमल इंसान अहले बैत को उससे वो पसंद नहीं है, वो खातून जो बेपर्दा हो, वो शख्स जो हराम करे, वो शख्स जो अपने माल का वाजिबात जो कहें वो अदा ना करे, जो शख्स इबादतों में पीछे रह जाए, हराम हलाल कोई पाबंदी ना करे, अहले बैत कोई शख्स पसंद नहीं है। ये एक अलग गुफ्तगु है कि ये हराम कर रहा है जो खातून में पड़ता है, जो शख्स अपने घर में आलात लहवरम रख लाभ रखे हुए, जो शख्स एहतराम नहीं कर रहा बड़ों का, वाले से बदतमीजी कर रहा है, औलाद की सही तरबियत नहीं कर रहा, जो शख्स जिसकी जो बद जबान है, बद कलाम है, अहले बैत को पसंद नहीं है ये शख्स। इसमें कोई दो बातें नहीं है, इसमें कोई इख्तलाफ नहीं है। लेकिन क्या अहले बैत से मुलहक होने के लिए ये चीजें जरूरी है, काफी है, लाजिम है, इनका स्टेटस क्या है, यह चीज एक समझ लीजिए। सर मैं एक जगह से शुरू करता हूं। रिवायत है हमारे पास जनाब अमीर मुमिनीन की कि इन्नल मुसरफीन बिन मवालीना, हमारे चाहने वालों में से बाज ने इतने ज्यादा कसीर तादाद में गुनाह किए होंगे आखिरी हद पे जाके कि जिसके बाद हमारी शफात उनके पास जो पहुंचेगी जहन्नम में वो 3 लाख साल के बाद पहुंचेगी। अब यहां से एक सवाल आता है कि मौलाए कायनात की विलायत क्या नाकिस है? नऊज़ु बिल्लाह, मौलाए कायनात को हक नहीं है? तो हुजूर, जो जहन्नम की आग जला रही है वो भी मौलाए कायनात के इरादे से जला रही है। मौला कह रहे हैं हमारे बास हर नहीं जिसके गुना, अब ये जनाब अमीर समझे, हमको हक नहीं है कहने का कि किस गुना की बात हो रही है, ये जनाब अमीर समझे। फरमाया हमारे चाहने वालों में से जो मुसरफीन है, हर चाहने वाला नहीं, उसके गुनाह इतने खतरनाक होंगे बास कि वो कई लाख साल जहन्नम में जलने के बाद फिर हमारी शफात उस तक पहुंचेगी। तो ये कैसे, जहन्नम क्या मौला कायनात के काबू से बाहर है? जी नहीं हुजूर, जहन्नम के शोले भी अली इब्न अबी तालिब के काबू और कब्जे कुदरत में है, اور جہنم کے شعلے جو جلائیں گے وہ بھی علی ابن ابی طالب کی ولایت کی کا ایک اور رخ ہے، جنت کی نعمتیں علی ابن ابی طالب کی ولایت کا ایک اور رخ ہے، دونوں رخ علی ابن ابی طالب ہیں. اور وہ جو شاعر نے شعر کہا ہے کہ زلف و رخ کے سائے میں زندگی گزاری ہے، دھوپ بھی ہماری ہے چھاؤں بھی ہماری ہے، تو دونوں کے دونوں پہلو ولایت علی ابن ابی طالب کے ہیں. اس شعر کو میں نے اس لیے بتایا کہ آپ کے ذہنوں کے نزدیک ہو جائے گا. تو یہاں یہ ملتا ہے، بالکل حرام کام کرے گا کوئی مصرفین کی حد تک پہنچ جائے گا، جہنم میں چلے گا وہ اس روایت کے مطابق. اب اس کا دائرہ کیا ہے، کتنا دائرہ پھیلا ہوا ہے، کتنا دائرہ اس کا تنگ ہے ضیق ہے، یہ مولا کہنا جانے خدا جانے. روایت ملتی ہے ہمیں ہمارے متون روائی میں اور روایت کی کتابوں میں. لیکن ایک مسئلہ ہے کہ جو آخری مرحلہ ہے کہ جس کو نہیں چھوڑنا آپ کو، یعنی وہاں پر اللازم لہم لاحق ہو کر رہے گا، وہ کون سی چیزیں ہیں؟ وہ تین چیزیں ہیں جو آئمہ نے فرمائی، مسلسل فرمائی. فحزن لحزننا وفرح لفرحنا، ہمارے غم میں غمگین رہ، ہماری خوشی میں خوش رہ. وہ علیکہ میں ولایتنا، تجھ پر لازم ہے کہ ہماری ولایت سے تمسک رکھ. ولایت کا مطلب کیا؟ 14 ہیں، نہ 14 سے پہلے کچھ ہے نہ 14 کے بعد کچھ ہے، حق ان کے پاس ہے اور ان کے دشمنوں پر وہی ہے جو خدا ان کے دشمنوں پر بھیج رہا ہے، اور ان کے دوستوں پر وہی ہے جو خدا ان کے دوستوں پر بھیج رہا ہے. ولایت کا مطلب ہے یہ، اور جو آئمہ کہہ رہے ہیں وہ صحیح کہہ رہے ہیں، جو آئمہ کا حکم ہے وہ صحیح ہے، اگرچہ میں اس حکم پر عمل نہ کروں. یہ ولایت کا معنی یہ ہے، ابتدائی ترین درجہ یہ ہے. آخری درجہ ولایت کا سلمان ابو ذر اور زہیر بن قین، اور اس سے اوپر جائیے کہ جس کے بعد پھر عصمت کی منزل شروع ہو جاتی ہے اور امامت کی، وہ ہے مولا ابو الفضل عباس جناب زینب اور بی بی معصومہ سلام اللہ علیہا، اور فرض کیجئے ایک اور نام ملتا ہے جناب حکیمہ خاتون، اور آئمہ کی جو مائیں ہیں والدات ہیں ان کا ملتا ہے، کہ جس کے بعد پھر امامت ہے. تو ولایت کی آخری منزل مولا عباس علیہ الصلاۃ والسلام ہے. ولایت کی سب سے نچلی منزل کہ ہم مولا کے غم میں غمگین رہیں، ان کی خوشی میں خوش رہیں، اور ان کے دشمنوں سے وہی رشتہ رکھیں جس کا انہوں نے حکم دیا ہے رکھنے کا، ان کے دوستوں سے وہی رشتہ رکھیں جس کا انہوں نے حکم دیا ہے، اور علیکہ بھی ولایت نا. اور اے ریان ابن شبیب، تم پر لازم ہے کہ ہماری ولایت کا خوب مضبوطی سے تھام کر رکھو، اس کو اپنے ہاتھ سے مت جانے دینا. ٹھیک. فَلَوْنَّ امرأً احب رجلاً، آٹھویں امام فرما رہے، اگر کوئی شخص کسی پتھر سے محبت کرے یا کوئی شخص کسی انسان سے محبت کرے، خدا اس کو قیامت میں اسی پتھر یا اسی انسان کے ساتھ محشور کرے گا. یہ ولایت کے سب سے نچلا اور ابتدائی درجہ ہے. لہذا یہ ایک الگ بات ہے کہ گناہ کرنے والے سے آئمہ ناراض ہے، اس میں کوئی شک نہیں ہے، دو باتیں ہی نہیں ہیں. گناہ خود گناہگار سے پوچھیں گے آپ جو گناہ کرتا ہے، کیا کہا ہاں میرا مولا مجھ سے ناراض ہے، میں گناہ کرتا ہوں، میں نماز نہیں پڑھتا، میں صبح کی نماز قضا کر دیتا ہوں، میں مغرب کی، میں زہر کی نماز کو تو چل میں آیا اور گھنٹے دار نماز، صحیح ہے، مولا ناراض ہی نہیں ہے، ہمارے گھر میں ٹی وی لگا ہوا ہے، گانا بجانا چلتا ہے، استغفار کرتے ہیں، گناہ تو ہے، یہ تو پتہ ہے، ہمیں پتہ ہے مولا ناراض ہے. یہ صاحب ولایت ہے، ضعیف مرتبہ ہے لیکن صاحب ولایت ہے. اور قیامت میں ہر وہ شخص ولایت کی شفاعت سے سرفراز ہوگا، ہر اس شخص کو شفاعت ملے گی جس کا عقیدہ تولی اور تبری کے بارے میں وہ ہو جو آئمہ نے دیا، اور 14 معصومین کو حق سمجھے، خدا کی جانب سے سمجھے، جناب امیر المومنین کو وہ درجہ دے جس کا خدا اور رسول خدا نے حکم دیا. یہ اہل ولایت ہے، اور قیامت میں اس کی بخشش ہوگی، مگر یہ کہ اس مرحلے پر پہنچ جائے گناہ کہ مولا کائنات کہیں تیرے لیے ضروری ہے کہ تو جہنم میں 1000 سال 10000 سال جلے. اعاذنا اللہ من شرور انفسنا ونستجیر باللہ من ذلک والعیاذ باللہ، کہ مولا کائنات راضی ہو جائے ہم سب کے، ہم میں سے کسی کے بھی جہنم میں لحظہ بھر جلنے پر. بلکہ ہماری دعا یہ کہ تمام صاحبان ولایت کو، تمام صاحبان عزا کو، کہ جن کے دلوں میں اولاد سیدہ کا غم ہے، جن کے دلوں میں اولاد سیدہ کی خوشی ہے، دعا یہ ہماری کہ وہ مرتے وقت ان کو سکون سے موت آئے، قبر کی پہلی رات سکون سے گزرے، منکر نکیر جمائیں، بہترین سوالات کے جوابات دے سکیں، برزخ ان کی سکون سے گزرے، نعمتیں میسر ہیں، قیامت کے میدان میں پل صراط پر کوئی تکلیف نہ ہو. بحق محمد و اہل بیت الاطہار، انشاءاللہ بحق حضرت حجت صاحب الاسر والزمان، اور مولا سے یہی طرف درخواست ہے ہماری کہ مولا ان تمام مراحل کو ہمارے لیے بہترین طریقے سے آسان فرمائے. یہاں سے بات کیا سمجھ گئے؟ واللازم لہم لاحق، جو ان سے متصل رہے گا وہ ان سے ملحق ہوگا. میں نے اتصال کے دونوں مرحلے بتا دیے، نچلا ترین مرحلہ ولایت کا، بالا ترین مرحلہ ولایت کا. بالا ترین مرحلہ کا مطلب کیا ہے؟ ابو الفضل عباس، یعنی ابو الفضل عباس وہ ہے جس کے بعد اب امامت کا مرحلہ ہے، और कोई मरहला बाकी नहीं है। लेकिन मैं अपनी फर्ज की जब बात करूं, मिलाद का मरहला अरबों खरबों करोड़ों मरहले और पड़े हुए कि न जाने हम किस मरहले पर हैं। तो ये दोनों मरहले विलायत के, इसको मिलाइएगा मत, और बुनियादी तौर से विलायत जो हमें निजात के लिए चाहिए वो है, लेकिन मुस्तहक के अजाब जो होगा कब्र में, रिवायत के अंदर आया कब्र में उसे सजा मिलेगी, बरजख में सजा मिलेगी, मौत के वक्त सजा मिलेगी, फिशार कब्र होगा, वो तमाम चीजें आइम्मा ने ही कही है कि हमारे युग होगा जिसने ये काम किया उसके साथ ये होगा। लेकिन आइम्मा की ताकत ना खेस है, आइम्मा की ताकत की बात नहीं हो रही है हुजूर। दो बातें, आपने ठंडा पानी पी लिया गले में आपके असर होगा तो आवाज तो बैठेगी, इन्फेक्शन तो होगा, आवाज भर्रा जाएगी, टॉन्सिल्स आ जाएंगे, निगलने में तकलीफ होगी। लेकिन क्या ये डॉक्टर मुझे सही कर सकता है या नहीं, वो डॉक्टर की मर्जी। डॉक्टर कहे मैं आपको सही नहीं कर रहा, क्यों आपने पिया पानी, ये मेरी मर्जी। और अगर डॉक्टर हो कोई अली इब्ने मूसा रजा जैसा, तो हम मौला अली इब्ने मूसा रजा पर अपनी मर्जी थोप सकते हैं। यहां पर आइम्मा ने हमारे ये बताया कि ये गुनाह करोगे तो इसका असर ये है। अब हम इमाम से पूछे आपकी भी तो ताकत है, आपकी भी तो विलायत है, इमाम जवाब देंगे भाई हमारी विलायत की बात नहीं है, ये तुम्हारे गुनाहों के नतीजे की बात कर, हमारी विलायत को छोड़ो हम पर कि क्या होगा, वो छठे इमाम ने क्या फरमाया, आठवें इमाम ने क्या फरमाया। लिहाजा इन दोनों बातों को मखलूत मत किया कीजिए, मिलाया मत किया कीजिए और मिक्स मत किया कीजिए। हर चीज को अपनी जगह पर रखकर रिवायतों के हिसाब से उसको देखिए। अगला जुमला क्या है यहां पर कि हम नहीं पहुंच सके कि मोहम्मद अल-कहफिल हसीन। कहफ कहते हैं किसको, गार को। अल हसीन हसन से निकला, हे स्वाद नून, हसन मजबूत, यानी आइम्मा कौन है, वो पनाह गाह है जो बड़ी मजबूत है। ये कहां से सिलसिला चलता है, सबसे पहले दफा ये लफ्ज कहां मिलता है हमको कि सिलसिला इमामत के लिए कहफ का लफ्ज इस्तेमाल किया गया। कुरान में सूरह कहफ है, असहाब कहफ जब निकले दकयानूस के पास से तो वो कहां जाकर पनाह ली उन्होंने, गार में, सूरह कहफ। कहफ यानी गार, कहफ दो चश्मी है और फिर कहफ गार। वो गार में गए, परवरदिगार ने बचाया किससे, दकयानूस बादशाह से। अच्छा, अब कहफ हसीन क्या है, बड़ा मजबूत गार है, पनागाह है, कौन, अहले बैत पनागाह है। ये जो कहफ का लफ्ज पहली दफा कहां मिलता है हमको, पहली दफा ये लफ्ज इस्तेमाल किया गया है जनाब अमीरुल मोमिनीन के लिए रसूल खुदा की ज़माने। वाकया क्या है, वकान यहमिलो, अमीरुल मोमिनीन को उठाते थे आगोश में जब छुटपने की उम्र में थे, जब दूध से छुड़ाया गया तो मौला कायनात रसूल खुदा के साथ रहते थे। आपने फरमाया चाची जान अली का बिछौना मेरे बिछौने के साथ बिछाया कीजिए रात को, और मौला कायनात को दिन को गोद में उठा गोद में उठाते थे। और यतूफ बिहा जबाल मक्का व औदियतहा व शआबहा, मक्की की घाटियों में पहाड़ों में जहां जाते थे अली इब्न अबी तालिब को अपने साथ लेकर जाते, दो साल का बच्चा रिसालत की आगोश में। मोहम्मद कौन है तुम्हारी आगोश में, ये किसका बच्चा है, ये चचा का बेटा है, मेरे चचादार भाई है, फातिमा बिन जसद का बेटा, नहीं, कहते थे हदा वली व वसी व खलीफत व कहफी, ये अली मेरा बेटा, ये मेरा भाई नहीं है, ये नहीं का भाई, कहा मेरा वली है, मेरा वसी है, मेरा खलीफा है, व कहफी, ये मेरी पनाहगाह है। पनाहगाह के दो माना है, यानी रिसालत को भी पनाह चाहिए होगी, खैबर खंदक ओहद बद्र हुनैन में रिसालत अली इब्न अबी तालिब से मदद की दरख्वास्त करेगी, अली आओ मरहम का सर काटो, अली आओ उमर इब्न अब्दुल्लाह के मुकाबले पर जाओ, अली आओ जंग ओहद में रसूल की जान बचाओ, अली मेरे बिस्तर पर सो जाओ। रसूल को जब जरूरत पड़ी अली इब्न अबी तालिब से मदद मांगी। काफी पहली दफा जो लफ्ज हमें मिलता है कहफ का, वो जनाब अमीर मुमिनीन अली इब्न अबी तालिब असदुल्लाह अल गालिब के लिए अलैहिस्सलाम के लिए मिलता है, रसूल खुदा ने जो इरशाद फरमाया। एक तो माना क्या हुआ, मेरी पनागाह है अली। दूसरा माना क्या हुआ कि काफी, यानी जिसको चाहिए मेरी पनाह में आए, जो चाहता है रसूल खुदा की पनाह में मैं हूं वो अली की पनाह में आ जाए, अली उसे पनाह देंगे, अली की पनाह मेरी पनाह है। यहां तक हमारी बात खत्म हुई, वाखिर दावाना अनिलहम्दुलिल्लाह रब्बिल आलमीन व सल्लल्लाहु अला सय्यिदिना मुहम्मद व अहले बैतिहि अत्तय्यबीन अत्ताहिरीन। اللهم كن لوليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة وليا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا. अच्छा, ये एक हमारे ब्रादरान की तरफ से, दोस्तों की तरफ से ये ऐलान आया है कि आप में से किसी को सवाल है तो वो सवाल आप, अब वो जो सिलसिला है पूरा आपके लैपटॉप पर या जो भी है सिलसिला, आप उसमें देख रहे हैं, वहाँ पर सवाल आप टाइप कर सकते हैं और मैं उसके जवाब दे दूंगा। तकरीबन 10 मिनट है हमारे पास कि जवाब देने के लिए सवाल आपके। एक सवाल आया कि दुआए मुजीर पढ़ना सिर्फ माह रमज़ान की 13, 14, 15 को पढ़ना है या और महीनों में पढ़ी जा सकती है? बिल्कुल पढ़ी जा सकती है, कोई हरज नहीं है 13, 14 को। देखिए, एक कानून सुन लीजिए कुल्ली। अगर किसी रिवायत में आया है कि 15 शाबान को ये दुआ पढ़ी जाए, आशूर के दिन ये ज़्यारत पढ़ी जाए, या फ़र्ज़ कीजिए कि रोज़ा मुनव्वरा में रसूल खुदा के या आइम्मा के बकी में ये दुआ पढ़ी जाए, या अरबईन के दिन ज़्यारत सैयद शहदा, या नीमे शाबान की वो ज़्यारत जो सैयद शहदा की पढ़ी जाए हर में, आप इसको उन तारीखों में तो पढ़िए ही पढ़िए, लेकिन कभी भी किसी भी वक्त आपका दिल चाह रहा है, हरम में रसूल खुदा के हरम में बैठे हैं, आपका दिल चाह रहा है कि ज़्यारत नीमे शाबान पढ़े मौला हुसैन की, पढ़ लीजिए, कोई हरज नहीं है। यह कानून कुल्ली है। दुआएं किसी भी वक्त वारिद हुई हो, उलमा फरमाते हैं वुरूद इनका खास है, लेकिन इनकी मशरूयत, इनका पढ़ना ये खास नहीं है। यानी वारिद होने की जो तारीख है कि फला तारीख को ये फला दिन ये, तो पढ़िए आप उसमें, उसके अलावा भी पढ़ी जा सकती है कोई भी दुआ किसी भी जगह पर, कोई हर्ज नहीं है पढ़ने का। सवाल आया बरजख में गुनाहों की सजा मिलेगी या रोजे महशर में? देखिए, मोमिन को जिंदगी में बीमारी आएगी, उसके पास माल जाया होगा, उसके पास कोफ्त का सामान होगा उसके लिए, हत्ता रिवायत के अंदर यह है कि एक कांटा भी अगर चुभेगा और उसके जिस्म पर, जिल्द पर खराश आएगी किसी चीज़ की, तो ये भी गुनाहों के झड़ने का सबब है। और एक तो अचानक वो देखता है कि मेरे पैसे खो गए, या मैंने अपनी गाड़ी खड़ी की थी मोटरसाइकिल यहाँ पर नहीं मिल रही, देखा दिल धक से रह गया, गौर से देखा तो ओट में थोड़ा पीछे खड़ी थी। ये सब गुनाहों के झड़ने का सबब है। फिर गुनाह बाकी रहे तो वो जब मौत इंसान को आ रही होगी तो तकलीफ के आलम में उसकी जान निकलेगी, गुनाह झड़ जाएंगे। फिर भी बाकी रहे तो गुस्ल के वक्त रिवायत है कि उसका पानी जो है गुस्ल का उसको गर्म लगेगा ताकि जिसकी वजह से उसको अजियत होगी तो गुनाह उसके माफ़ हो जाएंगे। फिर उसके बाद फिशार कब्र होगा, गुनाह माफ़ हो जाएंगे। फिर गुनाह बचे तो मुनकर नकीर के वक्त और दीगर कब्र के अजाब जो हैं आज़ान अल्लाह व नस्तजीरु बिल्लाह मिन ज़ालिक के वहाँ पर अजाब होगा। फिर भी बचे तो फिर मैदान महशर में उसको भूख प्यास की अजियत दी जाएगी, पुल सिरात पर और वो सब चीज़ें, और फिर उसके बाद ये सारे गुनाह उसके झाड़ने का सबब बनेगा। और छठे इमाम की एक हदीस है, छठे इमाम के वाकई हम ये तो नहीं कह सकते कि इमाम के ऊपर हमारी जान कुर्बान हो, क्योंकि ये खुद जान कुर्बान करना इमाम पर बहुत बड़ा मरहला है। हम ये कह सकते हैं इस हदीस पर हमारी जान कुर्बान हो। कितनी प्यारी बात कही है मौला ने, फरमाया कि इन्नमा खाफ अलैकुम अलबरज़ख फ़ैदा सार अल अम्रु इलैना फ़नहनु औला बिकुम। छठे इमाम फरमा रहे हैं अपने चाहने वालों से, देखो मुझे तुम पर डर है सिर्फ बरज़ख का कि बरज़ख में क्या होगा, लेकिन जब क़यामत आएगी और मैदान महशर होगा, खलाइक खड़ी होगी और जब तुम्हारा काम हमारे हाथों में आएगा, सौंप दिया जाएगा, तो फिर हम जानते हैं कि तुम्हारे साथ क्या किया जाए। इमाम ने ये नहीं कहा सीधे जन्नत में ले आए, कहा कि हम जानते हैं फिर तुम्हारे साथ क्या किया जाएगा। यानी याद रखिएगा, हम कभी कभी कहते हैं कि कयामत में तुम अदाली होंगे, हमको अजाब कैसे होगा, तो हुजूर याद रखिए अजाब इलाही भी होगा तो मौलाए कायनात की विलायत के जरिए होगा। अजाब को आप विलायत से बाहर की कोई चीज मत समझिए। जहन्नम और जन्नत सब कसम विलायत अली इब्न अबी तालिब के तहत आता है, और अली इब्न अबी तालिब खुदा की विलायत के तहत आते हैं। तो ये सिलसिला है गुनाहों के झड़ने का, तो जिसके गुनाह वहां नहीं झड़े फिर वहां झड़े जाएंगे, फिर मजीद झाड़े जाएंगे, फिर मजीद गुनाह खत्म किए जाएंगे, यहां तक कि मैदान क़यामत आएगा। और फिर मुसरफीन की बात आई कि जिसके गुनाह इतने ज्यादा बढ़ जाए कि फिर वो पाक व साफ ना हो सके, तो फिर उसे जहन्नम में डाला जाएगा। नस्तजीरु बिल्लाह मिन ज़ालिक। अच्छा एक सवाल और आया था, अगर वो सवाल दिखा दिया जाए तो मैं बड़ा शुक्रगुजार हूँ। अगर सवाल यह आएगा, नमाज पढ़ते वक्त रुकू में आंखें बंद रखें और सूरा पढ़ते रहें। पहली बात तो रुकू में कोई सूरा नहीं पढ़ा जाता, रुकू में सुभानअल्लाह है, सुभानअल्लाह है, सुभानअल्लाह, अल्लाहुम्म सल्ली अला मुहम्मद व आलि मुहम्मद, या ये पढ़िए या ये पढ़िए सुभान रब्बियल अज़ीम व बिहम्दिही अल्लाहुम्म सल्ली अला मुहम्मद व आलि मुहम्मद। सूरा रुकू में नहीं पढ़ा जाता, एक बात। दूसरी बात यह कि नमाज में किसी भी हालत में आंखें बंद करना आइम्मा की तरफ से वारिद नहीं हुआ है। ये जो मैं कह रहा हूँ वारिद नहीं हुआ है, मुझे कैसे पता? उलमा का फतवा है, उलमा ने फतवा दिया है। तो उलमा का फतवा क्या है? जब कुदूत दुआ कुदूत पढ़े तो आप अपने हाथों की हथेलियों को देखें, जब सजदा करें तो दोनों आंखों से नाक की नोक को देखें, जब रुकू में जाएं तो दोनों पैरों के बीच में देखें, जब तशहुद और अस्तगफुरुल्लाह रब्बी व अतूबु इलैह और सलाम पढ़ें तो बैठकर अपने घुटने की तरफ देखें, और ये जो हिस्सा जहां पर आपने हाथ रखा हुआ है। आंखें बंद करना नमाज में कहीं पर भी हमें फुकहा ने मराजे ने हमारे नहीं कहा है कि आंखें बंद की जाए, लेकिन अगर कोई बंद कर ले तो नमाज बातिल नहीं होती, नमाज सही रहती है उसकी। सवालात अगर कुछ नहीं है और तो सर मुझे बड़ा मेहरबानी बताइएगा। ठीक है, जज़ाकुमुल्लाह खैर, आप सबकी कामयाबी के लिए, तौफीकात के लिए दुआएं परवरदिगार आलम से, और इंशाअल्लाह ताला हज़रत हुज्जत के सदक़े में हम सब की मुश्किलात को दूर फरमाए। महीना शाबान का है, ज़्यादा से ज़्यादा हज़रत हुज्जत की सलामती के लिए और उनकी खुशनुदी के लिए, उनके कल्ब मुतहर के इनबिसात के लिए, और उनसे परवरदिगार आलम इनकबास को, नागवार असरात को, नागवारियों को, तमाम चीज़ों को दूर करें इंशाल्लाह। इसके लिए दुआ कीजिएगा। मोहम्मद आल मोहम्मद पर दुरूद और सलावात के साथ दुआ परवरदिगार आलम से दुआ है कि जितने भी लोग कोई बेरोज़गार है, तंगदस्त है, नादार है, कर्ज़दार है, परेशान हाल है, परवरदिगार उन सब की मदद फरमाए इंशाअल्लाह ताला, और हमें तौफीक दे कि हम माह मुबारक में ज़्यादा
الله الرحمن الرحيم اللهم صل على محمد وآل محمد شجرة النبوة وموضع الرسالة ومختلف الملائكة ومعدن العلم وأهل بيت الوحي اللهم صل على محمد وآل محمد الفلك الجارية في اللجج الغامرة يأمن من ركبها ويغرق من تركها المتقدم لهم مارق والمتأخر عنهم زاهق واللازم لهم لاحق اللهم صل على محمد وآل محمد الكهف الحصين وغياث المضطر المستكين وملجأ اللهم صل على محمد وآل محمد صلاة كثيرة تكون لهم رضا ولحق محمد وآل محمد أداء وقضاء بحول منك وقوة يا رب العالمين اللهم صل على محمد وآل محمد الطيبين الأبرار الأخيار الذين أوجبت حقوقهم وفرضت طاعتهم وولايتهم اللهم صل على محمد وآل محمد واعمر قلبي بطاعتك ولا تخزني بمعصيتك وارزقني مواساة من قدرت علي من رزقك بما وسعت علي من فضلك ونشرت علي من عدلك وأحييتني تحت ظلك وهذا شهر نبيك سيدي رسلك شعبان الذي حففته منك بالرحمة والرضوان الذي كان رسول الله صلى الله عليه وآله وسلم يدأب في صيامه وقيامه في لياليه وأيامه بخوعا لك في إكرامه وإعظامه إلى محل حمامه اللهم فأعنا على الاستنان بسنته فيه ونيل الشفاعة لدي. اللهم واجعله لي شفيعا مشفعا وطريقا إليك مهيعا، واجعل لي له متبعا حتى ألقاك يوم القيامة عني راضيا وعن ذنوبي غاضيا. قد أوجبت لي منك الرحمة والرضوان وأنزلتني دار القرار ومحل الأخيار.